الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ونفس وما سواها فألهمها فجورها وتقواها قد أفلح من زكاها وقد خاب من دساها وقال الله تعالى إن في ذلك لذكرى لمن كان له قلب ورأى سمع شهيد وقال الله تعالى إن في خلق السماوات والأرض واختلاف الليل والنهار لآيات لأولي الألباب الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والأرض ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار وقال عليه الصلاة والسلام الدنيا مزرعة الآخرة صدق الله العلي العظيم وصدق رسول النبي الكريم. بزرگوں دوستو, حضرت نے میرے آنے کا جو غرض و آیت ہے وہ تو بیان فرما دیا ماشاءاللہ. اور جیسے کہ حضرت نے فرمایا کہ تصوف کے بارے میں غلط فہمیاں بہت پائی جاتی ہیں, لیکن یہ غلط فہمیاں بڑی سطحی ہیں جس میں بڑا حصہ ہمارے نفس اور قلب کے ذیق کا ہے. ہمارے دل میں جو کجی ہوتی ہے وہ ہمیں صحیح چیز کی طرف آنے نہیں دیتی, اور ہمارے نفس کی جو بغاوت ہے وہ ہمیں نفس کو سیدھا کرنے کی کوششوں پہ نہیں آنے دیتی. لہذا معمولی چیزوں کو بہانہ بنا کر بہت بڑا تومار باندھ لیتے ہیں کہ یہ تو ایسا ہے, یہ تو ایسا ہے, تو ایسا ہے. حالانکہ بالکل صاف ایک معاشرتی اصول ہے, اگر وہ ہم سامنے رکھے تو دودھ کا دودھ پانی کا پانی ہو جاتا ہے. اگر میں آپ حضرات سے پوچھوں کہ کیا سارے ڈاکٹر اچھے ہیں تو آپ کا جواب کیا ہوگا؟ نہیں. اچھے بھی ہیں برے بھی ہیں. کیا سارے استاد اچھے ہیں؟ کچھ اچھے ہیں کچھ برے ہیں. کیا سارے دکاندار اچھے ہیں؟ الغرض زندگی کے جس شعبے کو بھی دیکھو اس میں اچھے لوگ بھی ہوتے ہیں برے لوگ بھی ہوتے ہیں. جس چیز کی انسان ضرورت سمجھتا ہے تو وہ اپنے لیے اس فیلڈ کا اچھا تلاش کر لیتے ہیں. اگر علاج کی ضرورت ہو تو اچھے ڈاکٹروں کو تلاش کر لے, اس کی نشانی ہے. اگر سودا لینے کی ضرورت ہو تو اچھے دکان کو تلاش کر لیتے ہیں. اگر بچے کو پڑھوانا ہو, کسی اسکول میں داخل کرنا ہو تو اچھے استاذ کو تلاش کرتے ہیں. یہ محنت انسان کر لیتا ہے کیونکہ اس کو ضرورت ہوتی ہے, اور جب ضرورت نہیں محسوس ہوتی تو پھر ظاہر بہانے بہت زیادہ ہیں, پھر اس میں کیا مسئلہ ہے. اسی طریقے سے سارے صوفی ٹھیک بھی نہیں ہیں, سارے صوفی غلط بھی نہیں ہیں, سارے صوفی ٹھیک بھی نہیں, سارے صوفی غلط بھی نہیں. مجھے حضرت مولا روم رحمۃ اللہ علیہ کا قول یاد آ گیا, بڑے ہی عجیب فرمائے ماشاء اللہ. حضرت نے فرمایا کوٹے سکے جو بازار میں چل رہے ہیں یہ اس بات کا ثبوت ہے کہ کھرے سکے موجود ہیں. کھوٹے سکے جو بازار میں چل رہے ہیں یہ اس بات کا ثبوت ہے کہ کھرے سکے موجود ہیں, ورنہ کرے نہ ہوتے تو کوٹوں کو کون دیکھتا. بس یہی چیز یہاں پر ہے کہ لوگ صحیح صوفی جو ہوتے ہیں ان کا نام لے کر غلط چیزوں کو ظاہر رواج دیتے ہیں, اپنے دنیائی مقاصد پورا کرتے ہیں, اور اس کی وجہ سے تصوف بدنام ہو جاتا ہے. لیکن اگر ہم دیکھیں تو صحیح تصوف کا سلسلہ مسلسل چلتا رہے گا انشاءاللہ. جیسے حضرت نے فرمایا, اللہ پاک نے قرآن پاک میں ارشاد فرمایا وکونوا مع الصادقین, سچوں کے ساتھ, سچے سے مراد ہے کہ قول و عمل کے سچوں کے ساتھ رہو. تو ایک بزرگ نے فرمایا کہ اس قرآن کی آیت میں ہی یہ مفہوم پنہا ہے کہ قیامت تک سچے آتے رہیں گے, کیونکہ قرآن پاک قیامت تک ہوگا اور قرآن پاک پر عمل بھی ضروری ہوگا. لہذا اگر سچے نہیں ہوگے تو ان کے ساتھ ہونے کے حکم پر کیسے عمل ہوگا؟ تو اس کا مطلب یہ ہے کہ سچے تو آتے رہیں گے, ہاں حالات کے لحاظ سے کمی بیشی ضرور ہے. جیسے ابھی شیخ عبد القادر جیلانی رحمۃ اللہ تو نہیں ملے گا, اگر کوئی سمجھتا ہے کہ مجھے اب شیخ عبدالقادر جیلانی رحمۃ اللہ علیہ مل جائے گا تو یہ ناممکن ہے, خواجہ محی الدین چشتی اجمیر رحمۃ اللہ علیہ مل جائے یہ بھی ناممکن ہے, لیکن بہرحال اس دور کے مطابق جس کی ضرورت ہے وہ انشاءاللہ مل جائے گا. اچھا انشاءاللہ اس پر میں بعد میں بات کروں گا, کیونکہ اس کی نشانیاں ہیں وہ نشانی میں انشاءاللہ عرض کروں گا, اور یہ جو ہے نا مطلب یہ ہے کہ اس پہ انشاءاللہ بات واضح ہو جائے گی. ابھی میں صرف قرآن پاک کی چند آیت کریمہ میں نے تلاوت کی ہے, اس کے بارے میں عرض کرنا چاہتا ہوں. اندازہ کر لے قرآن پاک ماشاء اللہ علماء اکرام موجود ہے, آپ ان سے پوچھے, قرآن پاک میں اجمال ہوتا ہے تفصیل حدیث شریف میں ہوتا ہے, قرآن میں تفصیل بہت کم چیزوں کی آئی ہے, اجمال ہوتا ہے اور تفصیل جو ہے نا وہ حدیث شریف میں آتی. اب ذرا غور فرمائے کہ یہ وہ موضوع ہے جس کے لیے پوری سورت ایک پورے سورت کو اتارا گیا ہے, اس سورت کا نام ہے سورہ شمس. میں آپ کے سامنے تلاوت کر لیتا ہوں برکت کے لیے بھی. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. والشمس وضحاها والقمر اذا تلاها والنهار اذا جلاها والليل اذا يغشاها والسماء وما بناها والارض وما طحاها ونفس وما سواها فالهمها فجورها وتقواها قد افلح من زكاها وقد خاب من دساها. یہ پوری سور ابھی پوری سورت نہیں ہوئی, ابھی اس کے بعد کچھ آیت مبارکہ موجود ہیں, لیکن یہاں پر ایک مضمون پورا ہو گیا, اور وہ یہ ہے کہ اللہ پاک نے سات بڑی بڑی چیزوں کی قسم کھائی, بڑی بڑی چیزوں کی, بڑی بڑی نشانیوں کی. اللہ تعالیٰ کو ایک قسم کھانے کی بھی ضرورت نہیں ہے, کیونکہ اللہ تو اللہ ہے, وہ تو سچوں کو پیدا کرنے والا ہے, تو اللہ کی بات سچی نہیں ہوگی تو کس کی بات سچی ہوگی. لیکن اللہ پاک ہم پر ہم سے زیادہ مہربان ہے, اللہ جل شانہ ہمیں سمجھانا چاہتا ہے. اس سمجھانے کے لیے اللہ جل شانہ نے یعنی اپنی شان کو نہیں دے گا, ہماری ضرورت کو دے گا. اور اللہ پاک نے سات قسمیں کھائی, سات قسمیں کھا کر اللہ پاک نے جو اعلان فرمایا ہے وہ بڑا زبردست. اللہ پاک فرماتے ہیں اس نفس کی قسم کھا کے, پھر فرماتے ہیں اس نفس کے اندر میں نے دو چیزیں الہام کی ہیں, ایک اس کے فجور, ایک اس کا تقویٰ, ایک اس کے فجور اور ایک اس کا تقویٰ. فجور کا مطلب کیا ہے, یعنی گناہوں کے, سرکشیوں کے, بغاوتوں کے جو تقاضے ہیں وہ انسان کے اندر ہیں. اس وجہ سے اگر کسی کے اندر کوئی تقاضا پایا جائے تو اس پہ وہ گناہگار نہیں ہوتا, اس کی وجہ ہے کہ وہ اس کے لیے غیر اختیاری ہے, وہ تو اللہ پاک نے رکھا ہے, امتحان کے لیے رکھا ہے. تو یہ ہر انسان کے اندر جو موجود ہیں اس کے مطابق اس سے یعنی جو عمل مطلوب ہوگا اس پر اس کے صدمہ ملا ہوگا. تو فجور کے تقاضے بھی ہیں, لیکن اللہ نے قانون بنایا ہے کہ جیسے ہی اللہ سے ڈر کر کسی فجور سے انسان رک جائے, یعنی مطلب یہ کسی گناہ کے تقاضے سے, تقاضے کو دبا کر انسان اس کو چھوڑ دے, تو یہی تقویٰ ہے, اسی کو تقویٰ کہتے ہیں. اور تقویٰ کیا چیز ہے, یہ وہ چیز ہے جو ولایت کی بنیاد ہے. اللہ جل شانہ ارشاد فرماتے الا ان اولیاء اللہ لا خوف علیہم ولا هم یحزنون الذین آمنوا وکانوا یتقون. آگاہ ہو جاؤ, بے شک جو اولیاء اللہ ہیں ان کو نہ خوف ہوگا نہ غم ہوگا. بنے کیسے ہوں گے, وہ ایمان لائے ہوں گے, انہوں نے تقویٰ اختیار کیا ہوگا. یہاں کسی تیسری چیز کا ذکر نہیں ہے, صرف ایمان ہے اور تقویٰ ہے. اگر کوئی ولی اللہ کو پہچاننا چاہتا ہے تو دیکھے کوئی متقی ہے یا نہیں ہے, اور اگر کوئی متقی نہیں ہے بے شک ہواؤں کے اوپر اڑے وہ ولی اللہ نہیں ہے, بے شک وہ پانی کے اوپر چلے وہ ولی اللہ نہیں ہے, وہ تو استدراج ہو سکتا ہے, استدراج بھی ہو سکتا ہے, یہ تو کوئی ایسی بات نہیں. جوگی اس طرح کرتے ہیں تو ظاہر مطلب ہے کوئی ولی اللہ تو نہیں بن جاتے. تو اس کا مطلب یہ ہوا کہ ایک بات تو یہ خیال میں رکھنا چاہیے کہ تقویٰ جو ہے یہ ایک ولایت کی بنیاد ہے, اور جو جس میں تقویٰ نہیں ہے وہ ولی نہیں ہوگا. وہ ولی مطلب وہ ایک, کیونکہ ولایت کی دو قسمیں, ایک ولایت عامہ ہے ایک ولایت خاصہ ہے. ولایت عامہ سارے مسلمان ہیں, اللہ ولی المومنین, ہاں جی مطلب اللہ تعالیٰ مومنوں کا دوست, اس میں کوئی وہ نہیں ہے, تفریق نہیں ہے. اس وجہ سے اگر آپ نے گناہگار سے گناہ آدمی کو بھی کہہ دے کہ اللہ کے ولی, तो आपको कोई मसला नहीं होगा। उसकी वजह यह है कि जाहिर मतलब अल्लाह ताला ने सारे मोमिनों को दोस्त कहा है, अलबत्ता जो विलायत खासा है उसके बारे में यही है, जिसको आम उर्फ में वलीउल्लाह कहते हैं वो विलायत खासा है, और वो ये है कि जिसके साथ तकवा होगा। अब कोई कितना बड़ी वली बड़ा वली हो सकता है, वो भी अल्लाह पाक ने कानून बता दिया है। अल्लाह पाक फरमाते इन अकरमकुम इंदल्लाह तक्वाकुम, बेशक तुम में जो ज्यादा मुअज्जज है अल्लाह जल्ल शानहू के पास वो है जो ज्यादा तुम में मुत्तकी है। इसका मतलब तकवा की सीढ़ियों पे चढ़ते जाओ और इसी तरीके से विलायत के मनाजिर तय करते जाओ, ये एक ऑटोमेटिक बात है। तो इसका मतलब युवा की तकवा को हासिल करना ये बुनियादी चीज है। और तकवा कैसे हासिल होता है? नफ्स की मुखालिफत से, नफ्स की मुखालिफत से तकवा हासिल होता है। एक अजीब अल्गोरिदम है, तकवा पैदा नफ्स में होता है। क्यों? क्योंकि शर नफ्स में है ना, फजूर नफ्स में है ना, तो लिहाजा उसका रद जो है वो तकवा वो भी नफ्स में है। अल्लाह पाक ने उसको इल्हाम किया है, पैदा नफ्स में होता है, स्टोर दिल में होता है, स्टोर दिल में होता है। और फजूर ये भी नफ्स में होते हैं लेकिन उसका असर दिल पर होता है। हदीस शरीफ में आता है कि अगर कोई शख्स गुनाह करे और तौबा ना करे तो उसके दिल पर एक सियाह दाग लग जाता है, एक सियाह दाग लग जाता है। अगर वो तौबा कर ले धुल जाता है, और तौबा ना करे दूसरा गुनाह कर ले तो दूसरा दाग लग जाता है। अगर तौबा कर ले धुल जाएंगे दोनों, और अगर नहीं करेगा फिर गुनाह करेगा तो तीसरा दाग लग जाएगा। इस तरह दाग अगर बढ़ते गए एक वक्त आ जाएगा कि सारा दिल दागों में चुभ जाएगा। ऐसा शख्स मसलूबुल हिदायत हो जाता है। अब हिदायत की बात उसके दिल में गुजर नहीं सकती। ऐसे लोग के लिए फरमाया खत्म अल्लाह वाला कुलूबहिम वाला समीम वाला अफसादतों वाला मजाम नजीम, अल्लाह पाक ने उनके दिलों के ऊपर मोहर लगा दी उनके अमल की वजह से, उनके मलिकानों के ऊपर, उनके जो है ना वो समाज के, उनके जो है ना वो आंखों के ऊपर मोहर लगा दी। अब इसका मतलब ये हुआ कि इंसान अगर अपने नफ्स को कंट्रोल ना करे तो उसका दिल टारगेट। लिहाजा जिसको हम कहते हैं दिल की बीमारियां, वो असल में है नफ्स की बीमारियां, लेकिन जहर दिल में होती है, जहर वो दिल में होती है। लिहाजा उससे दिल गंदा भी होता है अगर बीमारियां हो, और अगर दिल साफ हो जाए तो वो सफाई भी दिल पर जाहिर होती है। लिहाजा फैसला दिल पर होगा लेकिन ठीक नफ्स को करना पड़ेगा। बस अब समझ में आ रही है ना, फैसला दिल पर है। यो मलायन फुमालू वला बनून इल्ला मन अतल्ला बिकल्बिन सलीम, उस दिन न बेटे काम आएंगे न माल कायम आएगा, मगर वो जो कल्ब सलीम लेके गया होगा वही काम आ जाएगा, वही काम आ जाएगा, उसी से सारे मरहले हल होंगे। तो अब ये जो कल्ब सलीम बनाने का जो अमल है वो असल में तीन चीजों पर मुनकसिम है। ये बहुत कीमती बातें हैं, मेरी नहीं है, मैं तो नाकिल हूं, नकल कर रहा हूं। ये हजरत शाह वलीउल्लाह रहमतुल्लाह अलैह की, हजरत मुजद्दद अलसानी रहमतुल्लाह अलैह, उन हजरात के बारे में आपसे अर्ज कर रहा हूं। हमारी खानकाह में अल्हम्दुलिल्लाह मंगल के दिन मसनवी शरीफ का दर्स होता है, बुध के दिन हजरत मुजद्दद अलसानी रहमतुल्लाह के मुक्तुबात शरीफ का दर्स होता है, और जुमेरात के दिन माशाल्लाह जो उलमाए किराम ने जो मंतक की दलायल मचे जो मतलब जो है ना वो यानी उससे जो है इस्लाम को साबित किया है उस पर बात होती है, और माशाल्लाह शाहुल्लाह रहमतुल्लाह की किताब की तदरूस अल्ताफुल कुस अन मारिफत नफ्स की तदरीस भी हुई है। तो अब हमारी किताब आई है उसका नाम है फहमुत तसव्वुफ, उसके अंदर ये सारी चीजें शामिल की गई हैं अल्हम्दुलिल्लाह। तो मकसद मेरा ये है कि ये सारे हमारे बुजुर्गों की बातें हैं, हजरत मुजद्दद सानी रहमतुल्लाह अलैह की, हजरत शाहुल्लाह रहमतुल्लाह अलैह की, हजरत तानवी रहमतुल्लाह अलैह की, और इस तरीके से हमारे और अकाबिर जो गुजरे हैं उन सब की बातें मैं आपको मिला जुला के बयान कर रहा हूँ। बहरहाल हजरत शाहुल रहमत फरमाते हैं इंसान के जिस्म के अंदर तीन लताइफ है, इंसान के जिस्म के अंदर तीन लताइफ है, एक लतीफा नफ्स का है, एक लतीफा कल्ब का है, और एक लतीफा अकल का है। एक लतीफा नफ्स का है, एक लतीफा कल्ब का है, एक लतीफा अकल का है। ان تینوں کا بیلنس ضروری ہے. حضرت نے فرمایا یہ ایک دوسرے کے ساتھ ایسے گتم گتا ہوتے ہیں جیسے جانور ایک دوسرے کے ساتھ سینگ لڑاتے ہیں, ایک دوسرے کو دباتے دوسرے اس کو دباتا ہے, اس طریقے سے ہوتا ہے. یعنی گویا کہ نفس دل کو متاثر کر رہے, دل نفس کو متاثر کر رہے, نفس قلب کو متاثر کر رہے, قلب نفس کو متاثر کر رہے, قلب دل کو متاثر, قلب عقل کو متاثر, عقل قلب کو متاثر, مطلب اس طریقے سے ایک دوسرے پاس ایک دوسرے کو متاثر کر رہے ہیں. اب اس کے اندر طریقہ یہ ہے کہ ایک تو نفس کی بات دیکھی جائے کہ نفس کیا کرتا ہے اور اس کو کیسے ٹھیک کرنا ہے, قلب کیا کرتا ہے اس کو کیسے ٹھیک کرنا ہے, عقل کیا کرتا ہے اس کو کیسے ٹھیک کرنا ہے. حضرت نے اس پر تفصیلی باقاعدہ پورے چیپٹر لگے ہیں. حضرت نے فرمایا کہ نفس جو ہمارا ہے یہ ہمارے تمام ضروریات کا کفیل ہے, جو کھانا پینا اور اس طرح سونا جاگنا, اس میں جو جو چیزیں ہماری ضروریات ہیں وہ سب ہمارے نفس ہی سینس کرتا ہے, کوئی اور چیز نہیں کرتا, نفس ہی سینس کرتا ہے. لیکن اس کا کچھ تو ضروریات ہیں اور کچھ تعیشات ہیں, یہ جس کی خواہشات ہیں, جو خواہشات کی کوئی حد نہیں ہوتی وہاں پر مسئلہ شروع ہو جاتا ہے. جو اس کے خواہشات ہوتے ہیں جس کے لیے بھی کوئی رکتا نہیں ہے اور زیادہ سے زیادہ چاہتا ہے, تو ایسی صورت میں اس کا علاج کرنا پڑتا ہے کہ اس کو کنٹرول کر لو. اسی وجہ سے قرآن پاک میں اور حدیث شریفہ میں آپ کو یہ بھی ملے گا کہ نفس کو کنٹرول کرو, اور یہ بھی ملے گا نفس کا تمہارے اوپر حق ہے, یہ دونوں باتیں. جیسے اللہ آپ صلی اللہ علیہ وسلم نے فرمایا ان لنفس کالے کا حق کن, بے شک آپ کے اوپر آپ کا نفس کا حق ہے. اچھا تو اس کا مطلب وہ جو حق ہے وہ کیا ہے, وہ ضروریات ہے. مثلا جتنی نیند آپ کو چاہیے اتنی نیند کرنا, جتنا کھانا پینا آپ کو چاہیے اتنا کھانا پینا کرنا, جتنی راحت آپ کو چاہیے آجی وہ راحت اپنا مطلب حاصل کرنا, یہ ضروریات ہیں. ان ضروریات سے شریعت نے کبھی منع نہیں کیا. لیکن جو تعیشات ہیں, جو خواہشات ہیں جس کی وجہ سے بغاوت کرتے ہیں نفس, وہ مثال کے طور پر میں آپ کو ایک بات بتا دوں, دنیا محدود ہے, دنیا محدود ہے. میں مثال دیتا ہوں, یہ ہم سڑک پہ آتے ہیں, گاڑیاں چلتی ہیں, ٹریفک کرش ہو جاتا ہے, اگر لوگوں کو آزاد چھوڑ دیا جائے تو کیا خیال ہے, لوگ چل سکتے ہیں پھر سڑک پر؟ نہیں چل سکتے. اس کے لیے باقاعدہ ٹریفک کے قوانین بنے, باقاعدہ پولیس کڑی ہوتی ہے, اور جو مطلب یعنی حکم عدولی کرتے ہیں, قانون کو توڑتے ہیں, ان کے لیے سزائیں بھی ہیں. وجہ کیا ہے کہ اگر ایسا نہ کیا جائے تو پھر لوگ اپنی منمانی کریں گے اور خامخواہ ایک بگدڑ مچ جائے گی. تو اسی طریقے سے ہر شخص کا جو نفس ہے وہ چاہتے ہیں میں پورے دنیا کا مالک بن جاؤں. تو دنیا تو ایک ہے, کتنے مالک ہوں گے اس کے؟ ظاہر سب کے تو مالک ہر ایک نہیں ہو سکتا, لڑائی کرو ہوگی. اب یہ والی بات ہے جو ملکیت کا نظام اللہ پاک نے بنایا کہ یہ تیرا ہے, یہ اس کا ہے, یہ اس کا ہے, یہ اس کا ہے, اس کا یہ حق, اس کا یہ حق, اس کا یہ حق, والد کا یہ حق, بیٹی کا یہ حق, بیٹے کا یہ حق, باپ کا یہ حق, یہ ساری چیزیں شریعت نے ہمیں بتائی ہیں. اب نفس تو ان چیزوں کو نہیں جانتا, وہ تو اپنی مرضی کو جانتا ہے, وہ تو اپنی خواہش کو جانتا ہے. تو اس کے لیے شریعت نے پھر قوانین مقرر کیے. اب اس قوانین پر جس کو ہم شریعت کہتے ہیں, اس پر نفس کو مطمئن کرنا یہ تربیت ہے, اس پر نفس کو مطمئن کرنا یہ تربیت ہے. اب اگر کوئی نفس کو مطمئن نہ کر سکے اور شریعت پر عمل نہ کر سکے اور یہاں سے چلا گیا تو پھر کیا ہوگا؟ ظاہر قانون کی خلاف ورزی کی تو سزا ہوگی اس کو. بلکہ علماء کرام اور مشائخ تو یہ فرماتے ہیں کہ دیکھو اگر کسی کے دل میں حسد ہے یا کینہ ہے, اس سے اس کی نیکیاں بھی جلتی ہیں, اس کے ساتھ اس کے اور بھی نقصانات دنیا کے بھی ہوتے ہیں, لیکن ایک سب سے بڑا نقصان اس کا یہ ہے کہ اگر اس نے یہاں پر اس کا تزکیہ نہیں کیا, جیسے حضرت نے فرمایا تزکیہ ضروری ہے, اگر یہاں پر اس نے کسی نے اس کا تزکیہ نہیں کیا تو جہنم کے ساتھ اس کا تزکیہ کیا جائے گا. پھر کو اتنی دیر جہنم میں رہنا پڑے گا تاکہ وہ صاف و شفاف ہو کر جنت میں چلا جائے اگر مسلمان ہے تو. اب گویا کہ دو آپشن مل گئے, یا کوئی جہنم میں تزکیہ کروا دے یا پھر یہاں پر تزکیہ کروا دے. اگر یہی تزکیہ کروا دیا تو جہنم کے تزکیہ سے بچ جائے گا. حضرت اویس قرنی رحمتہ اللہ علیہ کا واقعہ ہے, ان سے ان کی والدہ نے کہا کہ بیٹا اپنے نفس پر رحم کرو, یا کتنا اپنے نفس کو جو ہے نا وہ دباتے ہیں, कुछ थोड़ा सा तो इसको राहत दो। तो हजरत वैसकर्मी रहमतुल्लाह अलैह ने जिनको अफजलुत्ताबीन कहते हैं, जिनके बारे में आप सल्लल्लाहु अलैहि वसल्लम ने बशारत दी और हज़रत उमर रज़ियल्लाहु तआला से फरमाया मेरी उम्मत के लिए उनसे दुआ करवा देना, ये वो हस्ती हैं। तो वो अपने वालिदा से फरमाते हैं अम्मा जान मैं अपने नफ्सी के लिए तो कर रहा हूं, अगर मैं ये यहां नहीं करूंगा तो जहन्नम में मेरा नफ्सी चलेगा, तो मैं तो इसी को बचाने के लिए कर रहा हूं। तो इसका मतलब ये कि जो नफ्स की इस्लाह है ये कोई ऑप्शनल चीज नहीं है कि आपने कर लिया तो कर लिया, नहीं किया तो नहीं किया, नहीं ऐसे बात नहीं, करनी पड़ेगी। अब बताता हूं कहां से साबित करनी पड़ेगी, ये बिल्कुल बाद में जो आयत मुबारक आ रही है उसी से साबित हो रही है। अल्लाह पाक ने फरमाया قد افلح من زكاها, यकीनन कामयाब हो गया वो शख्स जिसने अपने नफ्स का तस्किया किया, यानी उनके रजाइल को दबा दिया, जिसके लिए यकीनन कामयाबी का दरवाजा खोल दिया गया। وقد خاب من دساها, और यकीनन तबाह बर्बाद हो गया वो शख्स जिसने अपने नफ्स को उसी हालत पे छोड़ दिया जिस हालत पर पैदा किया गया था। अब अंदाजा कर ले यकीनन तबाह बर्बाद हो गया। अरबी दानों से पूछे वक़द ख़ाब का मतलब क्या है, बल्कि हमारे उर्दू में भी इसका लफ्ज आता है ख़ायब ख़ासर हो गया, ख़ायब ख़ासर हो गया उसका मतलब है कि नुकसान में चला गया। तो ये जो मुकम्मल तबाही है जिसकी वईद सुनाई गई है वो किस चीज पर सुनाई गई, जिसने अपने नफ्स की इस्लाह नहीं की। ये नहीं कि जिसने अपने नफ्स को खराब किया, भाई पानी को क्या कोई नीचे ले जाने के लिए ताकत इस्तेमाल करता है, आज पानी नीचे जाने के लिए कोई ताकत जरूरी नहीं है, पानी ऊपर ले जाने के लिए ताकत की जरूरत है। अगर आप नीचे ले जाना चाहते हैं बस छोड़ दे खुद ही नीचे चले जाएगा। वाटर टैंक से अगर लीकेज शुरू हो जाए तो कितना बंद मुश्किल होता है उसका बंद करना, क्यों, पानी अपना रास्ता बना लेती है, वो नीचे की तरफ रास्ता बना लेती है। लेकिन अगर आपने एक इंच के ऊपर ले जाना होगा तो इसके लिए आपको कुछ करना पड़ेगा। तो इसका मतलब यह कि अपने नफ्स की जो इस्लाह है उस पर तो मेहनत है, अपने नफ्स की जो यानी जो जिसको कहते हैं ना उसको यानी अच्छा करना है उसके लिए तो मेहनत है, लेकिन खराब करने के लिए कोई मेहनत नहीं है, बस उसके अंदर जो शर मौजूद है वो काफी है। क्यों, अल्लाह पाक ने इसका तारुफ यूसुफ अलैहिस्सलाम की जुबान से करवा दिया, वमा उबर्रू नफ्सी इन्न नफ्स अम्मारतु बिस्सू इल्ला मर रहिम रब्बी, मैं अपने नफ्स से अपने आप को बरी नहीं समझता, बेशक नफ्स हमारा तो बुराई की तरफ ही माल करने वाला है। तो ये जो नफ्स हमारा है ये इंसान के अंदर ऐसा है कि बुराई की तरफ हमेशा जाता है। अब इसको रोकना है, जैसे पानी बहना बहता है इसी तरह उसको महफूज रखने के लिए क्या करना होता है, कंटेनर बनाना पड़ता है, उसको रोकना पड़ता है, अगर रोका नहीं तो पानी सारा बह जाएगा। इसी तरीके से नफ्स जो है अगर उसको कंट्रोल नहीं किया तो सारा इधर उधर जो जिस तरफ जाना चाहेगा उस तरफ चले जाएगा। तो इस वजह से अपनी नफ्स की जो है इस्लाह लाजमी है, ये फर्ज ऐन है, ये फर्ज ऐन है, मौत से पहले पहले अपनी नफ्स की इस्लाह फर्ज है। तो अब इसके लिए जो है बाजार पूरी एक मेहनत, फिर अल्लाह पाक ने एक मिसाल दी है, यानी सूरह शम्स के अंदर मिसाल दी, और मिसाल बहुत ही ज्यादा वाज़े। अल्लाह पाक फरमाते हैं अल्लाह पाक फरमाते कौम समूद का एक शक उठा अपने तुग्यानी की वजह से, और उसने उस ऊंटनी को शहीद करना चाहा जो कि मौजज़ाना तौर पर आई थी, अल्लाह ताला ने भेजी थी और उसके लिए बारी मुकर्रर की थी। तो एक फाहिशा की मोहब्बत की वजह से उसके कहने पर उसको मारना चाहता था, तो किसका काम था, नफ्सी का काम था ना, एक फाहिशा के कहने पे वो मारना चाहता था उसको, लेकिन उस वक्त के रसूल हजरत सालेह अलैहिस्सलाम ने उसको रोका कि क्या कर रहे हो, उसकी बारी है और लग उठनी है ना कतुल्लाह उसको क्या, लेकिन उसने उसको जुटलाया और उसको मार दिया फकरूहा। फिर अल्लाह पाक ने फदम दम आले रब्बुम बिज़म्मिन फसवा, उनकी गुनाह की सबब से अल्लाह ने उसकी कौम को मलियामेट कर दिया, मलियामेट कर दिया। और फिर अल्लाह पाक फरमा वला यखाफु अकबा, उसको अल्लाह को कोई परवाह नहीं इसके बाद भी क्या हुआ। तो इसका मतलब ये हुआ, देखो एक शख्स की नफसानी ख्वाहिश की वजह से पूरा कौम तबाह हो गया, ایک شخص کی نفسانی خواہش کی وجہ سے پورا قوم تباہ ہو گیا. بزرگوں نے فرمایا ہے لمحوں نے حتا کی صدیوں نے سزا پائی. یعنی بعض دفعہ انسان اپنے نفسانی خواہش کے لیے, جیسے وہ تھا نا وہ میر صادق انڈیا میں میسور ٹیپو سلطان کا جو مطلب تھا وہ, یعنی وہ تو اس نے جو ہے نا اس کے لیے انگریزوں کے ساتھ ساز باز کر لیا اور ان کے لیے دروازے کھول دیے, دروازے کھول دیے. وہ ٹیپو سلطان سے پہلے مرا, اللہ تعالیٰ نے اسے انتظام کر دیا کہ ٹیپو سلطان بعد میں شہید ہوئے, پہلے مرا ہے. اور ابھی تک اس کے قبر پر چاہے ہندو ہوتے ہیں چاہے مسلمان, تو ٹیپو سلطان کے مزار پر باقاعدہ مسلمان فاتحہ پڑھتے اور ہندو خاموش کھڑے رہتے ہیں ادب کے لحاظ سے, اور میر صادق کے قبر کو لوگ جوتے مارتے ہیں. ابھی تک یہ سلسلہ ادھر چل رہا ہے. لیکن دیکھو کیا ہوا, صرف چند لمحوں کی بات تھی. اس چند لمحوں کی جو خطا کی, اس کا ہندوستان کو مسلمانوں کو کتنا نقصان پہنچا, خود اس کو کتنا نقصان پہنچا, سارا کچھ تباہ و برباد کر دیا. تو ایسا تو ہوتا ہے, ایسا تو پھر ہوتا ہے. تو اس کا مطلب یہ ہوا کہ اگر ہم نے اپنے نفس کی اصلاح نہیں کی تو ہمارا نفس یہ بہت بڑا فتنہ ہے. اس میں ایسی ایسی چیزیں ہو سکتی ہیں جس کا ہم تصور بھی نہیں کر سکتے. حضرت ایک بزرگ نے ابھی مجھے آج ہی کلپ آیا, فرمایا شیطان جو تھا شیطان سے پہلے کون سا شیطان تھا, اس کو کس نے گمراہ کیا؟ اس کو اس کے نفس نے گمراہ کر دیا, اس کے نفس نے گمراہ. تو اصل جو شرارت ہے وہ نفس کی ہے. لہذا قرآن کے اندر بھی کہیں پر یہ نہیں کہ شیطان کی تربیت کرو, شیطان کو مسلمان کر دو, کہیں پر ہے؟ ہاں کہیں پر حدیث شریف میں ہے کہ بزرگوں کے اقوال میں نہیں, یہ نہیں. شیطان سے بچو, شیطان کو دشمنی پہ پکڑو, شیطان مطلب جی کی بات نہ مانو, یہ اس بات پر زور ہے. لیکن شیطان کو ٹیک کرو یہ نہیں, کیوں اس کا مکلف ہی نہیں. لیکن نفس کی اصلاح کے اوپر بڑا زور ہے, قرآن میں زور ہے, وہ تو میں نے آپ کو عرض کر لیا, اور بھی جگہ پر ہے. حدیث شریف میں آتا ہے عقل مند ہے وہ شخص جس نے اپنے نفس کو قابو کیا, عقل مند ہے وہ شخص جس نے اپنے نفس کو قابو کیا اور آخرت کے لیے کام کیا, اور بیوقوف ہے وہ شخص جس نے اپنے نفس کو کھلا چھوڑ دیا, جو کرتا رہے کرنا چاہتا ہے کرتا رہے اور پھر بعد میں بغیر توبہ کے اللہ سے مغفرت کی امید کرتا رہے. تو اس کا مطلب یہ ہوا کہ عقل جو ہے وہ اصل کیا ہے, وہ نفس کو قابو کرنا ہے. عقل مندی کیا ہے؟ اپنے نفس کو قابو کرنا ہے, بغیر اس کے کام نہیں ہو سکتا. اب یہ جو بات جیسے حضرت نے فرمایا غلط فہمی ہے, غلط فہمی ہے. لوگ سمجھتے ہیں کہ شاید یہ کوئی پراسرار چیز ہے. میں آپ کو اس کی گر کی بات بتاتا ہوں, خدا کی قسم بات اتنی سمپل ہے کہ آپ حیران ہو جائیں گے. اصل بنیاد شریعت ہے, اصل بنیاد شریعت ہے, شریعت پر عمل کرنا ہے, کیونکہ ہمیں اللہ پاک نے شریعت پر عمل کرنے کا مکلف کیا ہوا ہے. اب شریعت پر عمل اگر آپ کر سکے تو آپ کو کسی اور چیز کی ضرورت نہیں ہے. کیوں جب آپ عمل کر سکتے اس کا مطلب آپ کا نفس بھی ٹھیک ہے, آپ کا دل بھی ٹھیک ہے, آپ کا عقل بھی ٹھیک ہے, بس ٹھیک ہے نا, بس کام ہو رہا ہے نا. لیکن کچھ باتیں سمجھ میں نہیں آتی ذرا جلدی, تو میں اس کو ذرا تشریح کروں گا. مثلا اسی بات کو ہر ایک آدمی کہ میں تو کر رہا ہوں, میں تو نماز بھی پڑھ رہا ہوں, روزے بھی رکھا ہوں, زکات بھی دے رہا ہوں, حج بھی کر, پھر مجھے اور کرنے کی کیا ضرورت ہے؟ ہوتے ہیں نا اس طرح ذہن میں آ سکتے ہیں نا. اچھا سن لو, حضرت بایزید بستامی رحمۃ اللہ, ہم سنو گا حضرات بہت بڑے بزرگ گزرے ہیں, ان سے اپنے اثر نے اس کے برابر کے شخص نے, یعنی مطلب برابر سے مطلب عمر کے لحاظ, ان سے پوچھا یا شیخ کیا وجہ ہے کہ آپ آپ اور ہم ہم ہیں, حالانکہ ہم بھی وہی کرتے ہیں جو آپ کر رہے ہیں, حالانکہ ہم بھی وہی کر رہے ہیں جو آپ کر رہے ہیں, کوئی فرق نہیں ہے. مثلا نماز آپ پڑھ رہے ہیں ہم بھی پڑھ رہے ہیں, روزہ آپ رکھے ہم بھی رکھ رہے ہیں, تلاوت آپ بھی کر رہے ہیں ہم بھی کر رہے ہیں, اور اس طریقے سے مطلب جو کام آپ کر رہے تو ہم بھی کر رہے ہیں, پھر کیا فرق ہے, کیوں آپ آپ اور ہم ہمیں؟ مشکل سوال ہے نہیں, واقعتاً ہم سے کیا جاتا تو شاید ہم جواب نہ دے سکتے. حضرت نے دو لفظوں میں جواب دیا, دو لفظوں میں جواب دیا. حضرت نے فرمایا اس لیے کہ جو تم کرتے ہو وہ تمہارا نفس کہا جاتا ہے, اس لیے جو تم کرتے ہو وہ تمہارا نفس کہا جاتا ہے. کیسے نفس کہا جاتا ہے؟ دیکھیں مثال کے طور پر اگر کوئی شخص نماز پڑھ لے اور دل میں اترا ہے کہ وہ میں نے نماز پڑھ لی, میں تو بڑا اچھا ہوں, یہ کیا چیز ہے؟ اس کو اعجاز نفس کہتا. اس کے بارے میں حدیث شریف میں آتا ہے कि जिस वजह से भी इंसान अपने निगाहों में अच्छा हो जाए तो अल्लाह की नजरों से गिर जाता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने दुआ की है, आप सल्लम ने दुआ की, अल्लाहुम्मा जल फी ऐनी सगीरा व फी अन्नास कबीरा, ए अल्लाह मुझे अपने आंखों में छोटा कर दे। आप सल्लम ने दुआ की, ए अल्लाह मुझे मेरे आंखों में छोटा कर दे और दूसरों की निगाहों में बड़ा कर दे। मैंने अपने शेख से पूछा कि हजरत दूसरों के निगाहों में बड़ा होने का क्या मतलब है, यानी किस लिए मांगा? फरमाया इसलिए कि अगर दूसरों के निगाहों में कोई छोटा हो जाए तो लोग फिर उसको तंग करते हैं, लोग फिर उसको तंग करते हैं, तो आफियत के लिए दुआ है कि कहीं मुझे लोग फिर तंग ना करने लगे। क्यों? आपको पता है ना, इधर उधर बस होते हैं तो उनको कहते ओ फलाने इधर आ जाओ, हालांकि ना उसको पैसे दिए होते हैं ना उसका कोई उससे काम होता है, लेकिन उस तरह उनके ऊपर हुक्म चलाते हैं। लेकिन जिसको बड़ा समझते उसको ऐसा कर सकते हैं? ऐसे नहीं कर सकते। अपने निगाहों में छोटा इसलिए कहीं मुझे अजाब नफ्स हो जाए ना हो जाए। आप ने फरमाया अना सैयद ओले आदम वला फख्र, मैं औलाद आदम का सरदार हूं लेकिन इस पे फख्र नहीं करता, इस पे फख्र नहीं करता। एक हकीकत है बता दी, अल्लाह ताला की तरफ से एक हकीकत है वो बता दी। तो इस तरीके से ये जो कैफियत हो जाए तो फिर माशाल्लाह बचत हो जाती है। अब मैं आपको बताऊंगी कैसे इससे बचत हो सकती है। आप हैरान होगी मैं कौन सी बातें कर रहा हूं, कैसे बचत हो सकती है। तसव्वुफ के अंदर जो पहला स्टेप है उसी से इसकी बचत हो जाती है, जो पहला स्टेप है उससे इसकी बचत हो जाती है। आप हैरान होगी कि भाई कैसे, तो बड़ी चीज है, कैसे हमने तो नहीं देखी। मैं आपको इसका एक छोटा वाक्य सुनाता हूं। हजरत तानवी रहमतुल्लाह अलैह एक वकील उनके दुश्मन थे, मुखालिफ थे, बड़े बहुत मुखालिफ थे। तो बाद में वो मदाह बन गए, तो मुखालिफ जो मदाह बन जाए तो फिर बहुत ही ज्यादा मदाह होता है, जैसे कोई वाकया ऐसा हो चुका होता है तो बड़े मदाह बन गए। तो एक दिन वो हजरत तकरीर कर रहे हैं तो वो जारे वकील भी फारसी जानता था तो मुसलसल ये शेर पढ़ रहा है, तू मुकम्मल अज का मालिक केस थी, तू मुनवर अज मालिक केस थी, तू किसके कमाल से मुकम्मल है, तू किसके जमाल से मुनवर है। बार बार ये शेर पढ़ रहा है मजे में, जोश में आके कह रहा है। हजरत ने फरमाया मुझे भी जोश आ गया, मैं भी जवान था, मैंने कहा मन मुकम्मल अज कमाल हाजियम, मन मुनवर अज जमाल हाजियम, मैं हाजी साहब के कमाल से मुकम्मल हूं, मैं हाजी साहब के जमाल से मुनवर हूं। हाजी साहब कौन थे? हजरत के पीर, हजरत के पीर थे। इसका मतलब है कि सूफी जो होता है उसको जो भी बात अच्छी नजर आती है वो अपने पीर की वजह से नजर आ जाती है, नजर आती है कि पीर की बरकत है, अपने आप से निकल गया नहीं निकला। अगर ऐसा नहीं तो अपने ऊपर नजर पड़ती है, क्योंकि करीब तरीन तो आप खुद ही होता है ना, करीब तरीन तो खुद ही होता है, फिर अपने ऊपर नजर पड़ती है कि मैंने ये किया, मैंने ये किया, मैंने ये जो मैं है ना, ये तब निकलता है जब किसी के हाथ में हाथ दे देता है, ये तब निकलता है, वैसे आसानी से नहीं निकलता, ये बड़ा ही मुश्किल चीज है। लेकिन अगर किसी के हाथ में हाथ दे दिया और अपनी इस्लाह शुरू कर दी तो अल्लाह ताला उसके ऊपर इस चीज को अश्कारा फरमा देते हैं कि देखो ये तो एक लाइन है उस जरिए से मिल रहा है। हर शख्स अपनी शेख के बारे में कहता है कि उनकी बरकत से मुझे मिल रहा है, यानी मुझे अपने शेख का, उनको अपने शेख का, उनको अपने शेख का, उनको अपने शेख का, आखिर में बात आपसे सलाम पे पहुंच जाती है। तो इसका मतलब मेरे ये हुआ कि इस मामले में जो बायजीद बुस्तामी रहमतुल्लाह अलैह फरमाया तुम्हारा नफ्स तुम्हारे सारी चीज का आ जाता है। अब मुझे बताओ जो तसव्वुफ में आ गया तो कम अज कम उसकी ये चीज महफूज हो गई या नहीं महफूज हुई? कम अज कम ये चीज तो महफूज हो गई। अब जो कुछ भी करेगा कम अज कम महफूज तो रहेगा ना। हाँ, ये बहुत बड़ा फायदा है, बहुत बड़ा फायदा है। अब इसके बाद मैं आपको बताता हूं कि जैसे मैंने पहले वर्ष किया दिल नफ्स और अकल, इनकी इस्लाह करनी, तीनों की। दिल की इस्लाह क्या करनी है? क्योंकि दिल चीज है जज्बात, ईमान, कुफर, ये इन चीजों की जगह है। ईमान भी दिल में होता है, कुफर भी दिल में होता है, जज्बात भी दिल में होते हैं। अब मुझे बताएं मोहब्बत कहां होती है? दिल में, महसूस भी होता है। अच्छा, और नफरत? दिल में होता है, इंसान को महसूस होता है। यानी जो जज्बात होते हैं वो दिल के अंदर होते हैं, ईमान भी दिल में होता है। इकरारुम बिल लिसान व तस्दीकुम बिल कल्ब, तो मतलब ये कि वो भी दिल में होता है। तो जब ये मतलब है कि ये काम तो दिल का हो गया, दूसरा काम सोचने समझने का, अंदाजा लगाने का, फैसला करने का, ये काम सारे अकल के हैं, ये काम सारे अकल के हैं। और बाकी ये कि जो नफ्स के जो काम है वो यही बातें, एहसासात, जरूरियात, ख्वाहिशात, ये तमाम चीजें ये नफ्स के साथ होती हैं। अच्छा, अब इंसान नफ्स को भी नहीं छोड़ सकता क्योंकि कुछ जरूरियात उसके साथ वाबस्ता है, दिल को भी नहीं छोड़ सकता क्योंकि ईमान का मामला है, साथ साथ एहसासात की बात है, अकल को भी नहीं छोड़ सकता क्योंकि फैसले तो उसने करना है। अब इसको बैलेंस कैसे करना है, बैलेंस कैसे करना है, ये बहुत मुश्किल काम है। लेकिन मशायख को अल्लाह पाक ने बसीरत दी होती है, वो इसको इस तरीके से करते हैं कि इंसान के दिल की ईमान की रोशनी से, जिक्र के जरिए से उसकी अकल को मुतासिर करते हैं, उसकी अकल को आसमानी खबरों के साथ मिला देते हैं। क्योंकि अकल में दो चीजें हैं, या वो दुनिया की खबरों से असर लेगा या आसमानी खबरों से असर लेगा। अब देखो मैं आपको बताता हूं, कुरान पाक में साफ साफ है, यम हकुल्ला और रिबा और बे सदकात, अल्लाह ताला सूद को मिटाता है और सदकात को बढ़ाता है। दुनिया का अकल कहता है पैसे बढ़ते हैं सूद के साथ, आसमानी अकल कहता है पैसे कम होते हैं तबाह होते हैं। अब जिसका यकीन बना होगा, ईमान के साथ उसका ताल्लुक होगा, गैब की खबरों के साथ उसका ताल्लुक होगा, वो सूद के हाथ नहीं लगा सकता, वो सूद को हाथ नहीं लगा सकता क्योंकि उसको पता है कि ये तो तबाही है। मैं आपको मिसाल देता हूं, ताज कंपनी का नाम सुने, बड़ी मशहूर कंपनी थी, कुरान पाक छापती थी और बहुत उम्दा कुरान पाक छापती थी, लेकिन कारोबार सूरी था। उलमाए किराम ने उसको बहुत समझाया था, खुदा के बंदे तुम कुरान पाक की इशाद कर रहे हो और सूद के जरिए से, ये तो बहुत खतरनाक काम है। उसने कहा मेरा कारोबार इसमें मुझसे बात ना करना। अब बात कैसी हुई, जो सूद के साथ मामला है वो हो गया, उसके साथ की दिवालिया हो गया और मामला कोर्ट में चले गया। अब उसको कोर्ट चला रहे, ताज कंपनी को अब कोर्ट चला रहे। दूसरी मिसाल मैं आपको दूं, लोग समझते हैं सूद से पैसे बढ़ते हैं ना, अभी आपको बिल्कुल दो मिनट की बात है समझ जाएंगे। 1981-82 की बात है, हमारे एक साथी ने, दफ्तर के साथी ने यहां जीना में कोठी बनाई 10 महल लिखी, उस वक्त 5 लाख रुपए की बनी थी। उसने हमारी दावत की, हम गए उनकी दावत में, दावत काली वापस आ रहे थे, हमारे साथी आ रहे थे, तो एक साथी ने उनसे पूछा कि आपको क्या महसूस कर रहे हैं, आप क्या महसूस कर रहे हैं मकान बनाते बनाने के बाद। उसने कहा बना तो लिया लेकिन न बनाता तो अच्छा था। तो लोगों ने कहा कमाल है, लोग तो इस पर बड़े खुश होते हैं, इस मकान इस्लामाबाद में मिल जाए और क्या चाहिए। कहते भाई देखो मुझे इस पर 1200 रुपये किराया मिलेगा, उन दिनों की बात कर, 1200 रुपये किराया मिलेगा, अगर मैं पैसे बैंक में रखता तो मुझे 6000 रुपये मुनाफा मिलता महीने के लिहाज से, तो मुझे किस चीज में फायदा है। ये उस शख्स का सोच, अब ये 1982 की बात बता रहा हूं, अब मौजूदा जरा आप खुद सोचें, उस जीनायन के मकान की 10 मरल लेके जो डबल स्टोरी मकान है उसकी कीमत इस वक्त क्या होगी, 5-6 करोड़ तो होगी, 5 लाख उससे माइनस कर लो कितना फर्क। अगर बैंक में पड़े होते 5 लाख ही होते ना, उससे 5 लाख तो ना पड़ते, बस उस पर किराया ही मिलता, तो ये तो रासुल माल में तब्दीली आ गई। दूसरी तरफ इस वक्त उस मकान का किराया क्या होगा, अगर आप लाख समझ ले, उस वक्त 1200 रुपए, उसका एवरेज निकालो 50,000 है ना, तो 50,000 से 6,000 मनफी करो तो 44,000 उसमें फर्क है, 44,000 रुपए नुकसान करता है ना। उसको क्या समझ आ रहा था कि मुझे उसमें फायदा होगा, हकीकत में क्या हो रहा था, हकीकत में नुकसान हो रहा था। बस यही चीज है, लोगों की आंखों पे पट्टी बांधी होती है, नहीं उनको नजर आ रहा, नजर नहीं आ रहा होता, हालांकि बात बड़ी सिंपल होती है। तो मैं इसलिए अर्ज करता हूं कि अल्लाह पाक ने फरमाया यम हकुल्ला और रिबा वायर बे सदकात, साफ ऐलान है। देखो हमारे मजहब बड़ा क्लियर है, ये कोई ऐसी वैसी बातें नहीं है कि चुपी चुपी बातें हैं, बिल्कुल क्लियर है, बिल्कुल पहले रुकू में सारी बात साफ कर दी है, सूरह बकरा की अलिफ लाम मीम ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة مما رزقناهم ينفقون والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم أولئك المفلحون। क्या मतलब, अल्लाह पाक ने फरमाया ये वो कलाम है अजीम शान जिसमें कोई शक नहीं, इसमें हिदायत है डरने वालों के लिए। वो कौन लोग है जो गैब पर ईमान लाए, जो गैब पर ईमान लाए, हाँ नमाज कायम किया, और इस तरह मल्लम इन्फाक की सबीला करते रहे और उस तेरे वही को तेरे ऊपर जो वही उतरी है उस पर भी ईमान लाए और तुझसे पहले जो वही उतरी उस पर भी ईमान लाए और आखिरत पर यकीन करते रहे, यही वो लोग है जो कि फला पाने वाले और हिदायत पर है अपनी रब की तरफ से। अब जरा गौर से देखिए हमारे तमाम चीजों की बुनियाद क्या है, ईमान बिलगैब, हमारे तमाम चीजों की बुनियाद ईमान बिलगैब है। तो जब ईमान बिलगैब बुनियाद है तो मेरा जो अकल है जब तक ईमान बिलगैब के साथ कनेक्टेड नहीं है तो ये सही अकल है, ये सही अकल नहीं है, इसमें गड़बड़ होगी। तो बस इसको तसव्वुफ के जरिए से ईमान बिलगैब के साथ कनेक्ट करना है। और दिल में जो गंद आया हुआ है नफ्स की वजह से उसको बाहर निकालना है। कैसे निकालना है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैंने अर्ज करा, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हर चीज के लिए सिकाला है, हर चीज के लिए एक सिकाला, सफाई का आला होता है और दिलों के सफाई का आला जिक्रुल्लाह है, दिलों के सफाई का आला जिक्रुल्लाह है। लेकिन जिक्र के जरिए से हमारा दिल साफ होगा? अच्छा, जो नफ्स है, जो नफ्स है उसका इलाज मुजाहिदा बताया गया, والذين جاهدوا فينا لنهدينهم سبلنا, उसके लिए मुजाहिद है। अब मुजाहिद जो है वो क्या है? नफ्स की मुखालिफत है। अल्लाह ताला ने इस नफ्स को ऐसे जबरदस्त बनाया हुआ है, एक मिसाली चीज है, इसको जितना दबाते जाओ दबता जाएगा, मानता जाएगा, और जितना मानते जाओ उतना मजीद मनवाता जाएगा, जितने मानते जाओ उतना मजीद मनवाता जाएगा। और किसी चीज पर मैं आपको मिसाल दूं, हम गांव में थे तो पराठे सिर्फ ईद के दिन का थे, कभी ईद के दिन शायद हमें बड़ा इंतजार होता था आज पराठा खाएंगे, हाँ जी। अब शेर में तो रोज पराठा, लेकिन पराठे की वो लज्जत नहीं, बात समझ आ रही ना? क्योंकि अब हमारे नफ्स मजीद कुछ चीजें चाहते, उसके ऊपर मुतमईन नहीं है। तो जो नफ्स है उसकी जितनी मानते जाओ उतना जो है ना, मतलब है कि ये मनवा दिया जाएगा। और जिस वक्त ना मानो, वो कहते किसी किसी मुलाजिम ने अपने मालिक से कहा मेरी तनख्वाह बढ़ा दो वरना, उन्हें कहा वरना क्या करोगे, उन्होंने कहा फ्री से पे गुजारा कर लो। तो मतलब यह है कि यानी हमारा नफ्स भी ऐसा है, आप उसको जो कहते भाई नहीं मानता, अच्छा ठीक है, अच्छा ठीक है, अच्छा इसमें इसके अंदर यह ऐसी सूरत हाल है कि अगर आप उसको उसकी आवाज जो 100% बुलंद होगी ऐसा ना करो और ऐसा करो, अगर आप एक दफा न माने ना तो दूसरी दफा उसकी आवाज 100% बुलंद नहीं होगी, 99% होगी। जब आप फिर नहीं मानेंगे उसकी आवाज फिर 98% हो जाएगी, वैसे मिसाल दे रहा, फिर नहीं मानोगे तो 97% हो जाएगी, कम होते 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 माशाल्लाह, यानी जितना नफ्स की मुखालिफत आप करते हैं ये ठीक होता जाएगा। अच्छा, अब जरा थोड़ा सा इसके अंदर एक गुर की बात है, मुजाहिदा दो किस्म का है, एक मुजाहिदा शरईया है, यानी नमाज में भी मुजाहिदा है, तो मुजाहिदा शरिया है, रोजा मुजाहिदा शरिया है, जकात मुजाहिदा शरिया है, हज मुजाहिदा शरिया है। अगर किसी का मुजाहिदा शरिया के साथ काम हो गया तो उसको कुछ करने की जरूरत नहीं है, लेकिन अगर उसने वो मुजाहिदा सही नहीं किया, ये नमाज सही नहीं पढ़ी, रोजा सही नहीं रखा अपने नफ्स की वजह से, नफ्स की वजह से रोजा सही नहीं रखा, नमाज से ही नहीं पढ़ी, हज से ही नहीं किया, हाँ तो जकात से ही नहीं अदा, तो अब क्या होगा? जारे वो चीज उस तरह बनी ही नहीं जिस तरह होना चाहिए, लिहाजा उसका असर भी नहीं होगा। अल्लाह पाक फरमाते हैं कि इन सलात तनहा अनिल फहशा वल मुनकर वल जिक्रुल्लाह अकबर, के बेशक जो नमाज है वो तो बेहाय मुनकरात से रोकने वाली और अल्लाह की याद तो बड़ी चीज है, लेकिन हम देखते हैं कि दिन नमाज पढ़ते बार झूठ बोलते हैं, तो इसका मतलब नमाज ने वो असर नहीं किया, इसका मतलब हमारे वो नमाज है ही नहीं। अब जब ये सूरत आ रही है तो नमाज बनाने के लिए हमें एक्स्ट्रा मुजाहिदा किसी और चीज में करना पड़ेगा ताकि हमारी नमाज नमाज बन जाए, नफ्स की वो बगावत खत्म हो जाए जो हमारी नमाज को खराब कर रही है। हाँ जी, इसके लिए जाहिर मशायख की जरूरत है, मशायख पर हमें बताते हैं। बहरहाल मेरे ख्याल में बात मुख्तसर कर लूं, बात बहुत ज्यादा लंबी है, ये मौजू इतना छोटा नहीं है, लेकिन बहरहाल मैं मुख्तसर करता हूँ कि भाई जब सब चीजें इस पर आ जाती है कि इस्लाम होती है मशायख की निगरानी में, तो आखिर आजकल फितने के माहौल में हर किस्म के लोग मौजूद है, हर एक के ऊपर बोर्ड लगा हुआ है कि फलां पीर तरीकत शाबरी और ये फलां बड़े बड़े नाम अल्फाब, मैं किसके पास जाऊं किसके पास न जाऊं, है ना? ये बात बहुत बड़ी एडवर्टाइजमेंट होती है, तो साफ आप बात है भाई, आपको इनके एडवर्टाइजमेंट से क्या बात है, आप क्वालिटीज चेक कर लें। अगर किसी की बड़ी बड़ी एडवर्टाइजमेंट हो कि भाई फलां इस तरह है फलां इस तरह, वो चीज ठीक नहीं हो तो आप उसके एडवर्टाइजमेंट समझेंगे, कहेंगे भाई ये तो वैसी बातें हैं। तो टेस्ट करो, क्वालिटी टेस्ट कर लो। तो कैसे, ये नंबर एक से नंबर दो, नहीं नंबर दो से बचने के लिए तरीका क्या है, नंबर एक की पहचान। किसी को नंबर एक की पहचान होगी तो नंबर दो से बच जाएगा, नंबर तीन से बच गया, नंबर चार से बच जाएगा, सबसे बच जाएगा। नंबर एक कैसा है उसकी, तो नंबर एक मशाए की आठ निशानियां है, नंबर एक मशाए की आठ निशानियां। पहली निशानी है कि उसका अकीदा सही हो। अकीदा किसका सही है, मेरी बात ना सुने, किसी और की बात ना सुने। भाई आखिरकार आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मा अना अलैहि वसहाबी, जिस पर मैं चलूं जिस पर मेरे साहबा चले उनकी काम उनकी बात ठीक है। तो क्या है वो, अहले सुन्नत वल जमात, माना अहले सुन्नत और असहाबी क्या मतलब जमात। तो अहले सुन्नत वल जमात का अकीदा रखता हो, लिख लें अपने साथ, ठीक है, एक बात। दूसरी बात, फर्ज़ेन दर्जे का इलम उसके पास होना चाहिए। एक होता है फर्ज किफाया इलम, जो माशाल्लाह आठ साल इलम का कोर्स करता है वो ठीक है, वो बड़े लोग होते हैं। लेकिन फर्ज़ेन इलम सब पर फर्ज है, मतलब मैं नमाज कैसे पढ़ू, रोजा कैसे रखू, ज़कात कैसे दू, हज कैसे कर लू, मामलात कैसे कर लू, माशरत मेरी कैसे होनी चाहिए, ये मोटी मोटी बातें सबको मालूम होनी चाहिए। हाँ जी, तो ये जो फर्ज़ेन इलम है उसको कम अज कम हासिल किया हो, दो बातें होगी। तीसरी बात, फर्ज़ेन इलम पर अमल हो, 24 घंटे अमल करता हो। अब मैं आपको बताऊं, अगर आपने इन तीन पॉइंट्स को भी सामने रखा तो ऐसे शख्स को आप पीर कहेंगे जो बटेर लड़ाते हैं, जो कुत्ते लड़ाते हो, आज जो रंडिया ने चाहते हैं, आज उनको पीर कहेंगे, जो दाढ़ी मुंडता हो, आज नहीं कहेंगे। लेकिन आजकल तो 21वीं सदी का आरिफ, क्लीन शेव सूटेड बूटेड, कोई कमी नहीं है, इस तरह ही नहीं है आजकल तो है, इस तरह फितने का दौर है। तो अब ये बात है कि मतलब ये है कि शरीयत पर अमल करता हो, तीन बातें हो गई ना। चौथी बात और बहुत अहम बात, उनकी सोहबत का सिलसिला आप से उनकी सोहबत तक पहुंचता हो। इसकी वजह क्या है, इसकी वजह यह है कि देखो अल्फाज हदीस अल्फाज हैं, किताब में भी स्टोर किए जा सकते हैं, लेकिन उसके लिए भी रावियों का बाकायदा पूरा एक चैन मौजूद होना चाहिए। दरमियान में से कोई रावी मिस हो जाए उसको सही हदीस नहीं कहेंगे, यही बात है ना, नहीं कहेंगे। तो इसी तरीके से जो चीज किताब में स्टोर नहीं हो सकती, दिल की कैफियत, वो तो किताब में स्टोर नहीं हो सकती, तो उसके लिए रावियों की चैन नहीं होगी, क्योंकि उसके बगैर तो हो ही नहीं, हासिल ही नहीं हो सकता। तो क्या है, सहाबा ताबीन तब ताबीन, फिर उसके बाद फिर उसके बाद फिर उसके बाद, दरमियान में कोई चीज मिस नहीं होनी चाहिए। इसी को हम शजरा कहते हैं, इसी को हम शजरा कहते हैं। तो बहरहाल ये कि ये बाकायदा देखो क्या है, उसका शजरा आपसे सम तक पहुंचता ही नहीं पहुंचता, चार बातें होगी। पांचवी बात, किसी शेख कामिल ने उसको इजाजत दी हो, किसी शेख कामिल ने उसको इजाजत दी हो, ये अथेंटिफिकेशन है। मतलब ये कि वो आए वो कहा काम कर सकते हैं नहीं कर सकते, जैसे डॉक्टर बेशक कितना माहिर डॉक्टर, उसके पास डिग्री नहीं होगी, इलाज करेगा तो पकड़ा जाएगा। हाँ जी, तो ये वाली बात है, पांचवी बात होगी। छठी बात, उनका उसका फेज जारी हो, फेज जारी उनका मतलब है कि जो भी इस मकसद के लिए आते हैं उसको खुद भी महसूस हो, दूसरे लोग भी महसूस करते हो कि उसको फायदा हो रहा है, छह बात होगी। सातवीं बात, मुरव्वत न करता हो, इसलाह करता हो। मुरव्वत किसको कहते हैं, मैं आपको एक छोटा सा लतीफा सुनाता हूं। हमारे दफ्तर का एक साहब ने मुझसे पूछा कि मैं हाउस बिल्डिंग फाइनेंस कॉर्पोरेशन वालों से लोन लेकर मकान बनाना चाहता हूं, आपका क्या मशवरा है। मैंने कहा बिल्कुल ना बनाओ, ये तो सूदी है, ये तो सूदी तरीका है। 12 साल के बाद मुझे कहता है आप दुआ करे शाह साहब, मैं बड़ा पंस गया हूं, मुश्किलात है। मैंने कहा किस चीज की मुश्किलात है, कहते वो लोन जो लिया था ना उसकी वजह से मसाइल है। मैंने कहा उससे तो मैंने आपको रोका था, कहते क्या करूं, बस वो हमारे जो पीर साहब थे ना उनको मैंने कहा, उनने कहा मजबूरन ले रहे हैं ना, तो कि मैंने कहा जी हाँ, मैंने कहा तुमने कहा फिर ठीक है, तो मैंने कहा फिर उनके पास जाकर दुआ भी उनसे करवाओ, जाहिर करो तुमने आपको कहा है इजाजत दी है तो दुआ भी उनसे करवाओ, मैं आपके लिए क्या कर सकता हूँ, मैंने तो आपको रोका था। अब ये वाली बात है कि जो पीर दुनियादार होते हैं,
और जो मुरीद भी दुनियादार होते, वैसे गपशप नहीं होता, मुरीद भी दुनियादार, तभी मुरीद दुनियादार पीर के पास जाते हैं, क्योंकि वो दीन के लिए जाते नहीं है और उसने दीन देना नहीं होता, दोनों दुनियादार। तो बहरहाल ये होता है कि उसमें इस किस्म के मसाइल तो होते हैं। तो मुरव्वत न कर तो इस्लाह करता। आपको कह सकते हो कि आप में हसद है, इसको दूर कर ले, इसका तरीका ये है। आपको कह सकते हो कि आप में तकब्बुर है। हजरत तामी रहमतुल्लाह अलैह फरमाने लगे, एक दफा एक चौधरी साहब आए, वो चौधरी साहब मेरे लिए मिठाई का टोकरा ले आए। तो टोकरा होता है आपको पता है, बड़ा टोकरा जो लोग लाते मिठाई का, तो टोकरा ले आए। कहते मैंने इस तरह एक्टिंग की कि मैं उसको अपने सर पे रखना चाहता हूँ। तो उसने फोन उठाया कि नहीं मैं चाहता भी यही था कि अपने सर पे रख दे। कहते वो मैं आगे वो पीछे। कहते मेरे घर को दो रास्ते जाते थे, एक बाजार वाला और एक आम रास्ता। तो मैं बाजार वाले रास्ते पे चला गया ताकि सबको नजर आ जाए। आज बात बात पर मैं खड़ा होता था कि मतलब जारे अच्छी तरह उसको यानी समझ आ जाए, तो उसका तकब्बुर निकाल रहा था। क्योंकि आपको पता है मतलब जारे उस, और एक साहब जिसमें तकब्बुर नहीं था, नवाब थे, उसने हजरत के लिए व्हील चेयर बनवाया और फरमाया कि हजरत मैं उसको खुद चलाऊंगा। फरमाया नहीं चलाएंगे तो मेरा खादिम, हाँ अलबत्ता आप इस पर हाथ रख लें, आप इस पर हाथ रख लें। तो मतलब यह है कि ऐसा हो जो मुरव्वत न करता हो, जो वाकईतन इन चीजों को जानता भी हो और निकाल भी सकता हो। साथ बात आठवीं बात कि उनकी मजलिस में, उनकी राबते में अल्लाह की मोहब्बत बढ़ती हो और दुनिया की मोहब्बत कम होती हो। अगर किसी के राबते में और किसी के मजलिस में दुनिया की मोहब्बत बढ़ रही तो समझो कि वो दुनियादार है। हाँ जी, तो ऐसे लोगों से बचना चाहिए। तो ये आठ निशानियां हैं। इंशाल्लाह अगर आप इन आठ निशानियों पर अमल करेंगे, कम से कम गलत हाथों में नहीं जाएंगे, गलत हाथों में नहीं जाएंगे। बात लंबी हो गई, आखिरी बात अर्ज करता हूं। अगर किसी को मिल जाए तो सुभान अल्लाह, फिर तो बड़ी अच्छी बात है। जब तक ना मिले तो काम तो शुरू करना चाहिए, क्योंकि मौत का क्या पता। आजकल ये भी बड़ा मसला है कि लोग शेख अब्दुल कादिर जिलानी मुसीबत का इंतजार करते हैं और इससे पहले पहले मौत बात खत्म हो जाती है, वो तो आना नहीं है, लिहाजा इसी में चले जाते हैं। तो काम तो शुरू करना चाहिए ना। तो काम शुरू करने के लिए मैं अर्ज करता हूँ, 300 दफा सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, 200 दफा ला हौला वला कुव्वता इल्ला बिललाहिल अज़ीम। ये वजीफा है 40 दिन का। इंशाल्लाह अगर आप 40 दिन इसको तवातुर के साथ कोई नागा किए बगैर करेंगे, आपका दिल खुद ही गवाही देगा कि इससे क्या मिला इंशाल्लाह। हाँ जी, फिर आप इसको अगर जारी रखना चाहे टेलीफोन कर लें। टेलीफोन का टाइम हमारा 12 बजे से लेकर 1 बजे तक है, जुमे के दिन नहीं होता। इंशाल्लाह आपको जवाब दिया जाएगा, अगर इसमें तब्दीली करनी हुई तो तब्दीली की जाएगी। तो इंशाल्लाह आपको बताए, ये वजीफा हमारे कार्ड पर मौजूद है, उसके ऊपर हमारा टेलीफोन नंबर भी है। तो जिस साथी को ये चाहिए होगी तो मेरे साथी से वो कार्ड ले सकते हैं, वो इंशाल्लाह अजीज बाद में रबते का जरिए होगा। उस पर हमारे खानकाह का नक्शा भी है, तो जो वहाँ पहुँचना चाहते हैं मतलब किस तरीके से, इंशाल्लाह वो भी हो सकते हैं। अल्लाह ताला हम सबको अमल करने की तौफीक अता फरमा दे। आखिर दुआ हज़रत दुआ फरमाइए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला खातमिन नबी। अल्लाहुम्मा हदिनस सिरातल मुस्तकीम, अल्लाहुम्मा हदिनस सिरातल मुस्तकीम, अल्लाहुम्मा हदिनस सिरातल मुस्तकीम, सिरातल लजीना अन'अमता अलैहिम ग़ैरिल मग़दूबि अलैहिम वलद दालीन। या मुक़ल्लिबल क़ुलूब सब्बित क़ुलूबना अला दीनिक, या मुसर्रिफल क़ुलूब सर्रिफ क़ुलूबना अला तौ'अतिक, या हय्यु या क़य्यूम बिरहमतिक नस्तग़ीस, أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين، اللهم زدنا ولا تنقصنا، وأكرمنا ولا تهنا، وآتنا ولا تحرمنا، وأسرنا ولا توسر علينا، وارضنا وارضنا، اللهم اشف مرضنا مرضى المسلمين، رب ارحمهم كما ربيانا صغيرا، يا الله تو اپنے فضل و کرم سے ہم سب سے تو راضی ہو جا، يا الله ہماری کمزوریوں کو نہ دیکھ اپنے فضل کو دیکھ، اپنے فضل سے ہمارے ٹوٹے ہوئے دلوں کو بنا لے، یا اللہ ہمارے عقل کو صحیح فہیم دل عقل بنا دے، اور یا اللہ ہمارے نفس کو نفس مطمئنہ بنا دے، اپنے رضا والے کاموں کی توفیق عطا فرما دے، یا اللہ شیطان سے ہمیں محفوظ فرما دے، ہمارے نفسوں کی بہترین تربیت فرما دے، اپنے حبیب پاک صلی اللہ علیہ وسلم کی معیت پاک میں اپنی دیدار پاک عطا فرما۔ یا اللہ جب تو فرمائے کہ میں تم سے راضی ہوں پھر کبھی ناراض نہیں ہوگا۔ اے اللہ خوش نصیب لوگوں میں ہمیں بھی شامل فرما، عمل نامہ دائیں ہاتھ سے نصیب فرما، حسن خاتمہ کی عظیم دولت سرفراز فرما، موت کی سختی سے، عذاب قبر سے، پولیس رات کے مشکلات سے، جہنم کے اغدوں سے، اور یا العالمین اس سے ہم سب روز کی معاشرے کی شرمندگی سے محفوظ فرما۔ جتنا مسلمان فوت ہو چکے سب کی مغفرت فرما، جو ہمارے قابل دنیا سے گئے ان کے درجات بلند فرما، ان کی فیض و برکات سے مکمل و وافر اصلاح فرما، جو ہمارے قابل ابھی حیات ہیں ان سے زیادہ سے استفادے کی توفیق عطا فرما، ہم سب کو فکر آخر عطا فرما، آخرت کے لیے کام کرنے کی توفیق عطا فرما۔ پاکستان کو رہتی دنیا تک اسلام کا قلعہ بنا، جس مقصد کے لیے پاکستان بنا تو
اس کے لیے قبول فرما, اور جو اس مقصد سے اس کو ہٹانا چاہتے ہیں توڑنا چاہتے ہیں وہ ان کی ہدایت عطا فرما. اگر ہدایت ان کے نصیب میں نہیں تو ان کے عبرت کا نمونہ بنا. عالم اسلام میں جہاں جہاں مظلومین ہیں ان کو ظلم سے نجات عطا فرما, اور یا اللہ جو ان پر ظلم کر رہے ہیں ان کو ظلم سے ان کو توبہ کرنے کی توفیق عطا فرما, اور اگر توبہ نہیں کرنا چاہتے تو پھر مظلوموں کی یا انتقام ان سے لے لے. یا العالمین حرمین شریفین کی بالخصوص حفاظت فرما, ہمارے دل کے اندر جو جائز آ جاتے ہیں ان کو پورا فرما, اور جو ناجائز آ جاتے ہیں ان سے ہمارے دل کو فارغ فرما. ہمیں مستجاب الدعوات بنا. جن نے دعاؤں کے لیے کہا سوچے رکھ توقع رہے سب کی دعاؤں کو قبول فرما. ہمیں ایسا کر دے کہ ہمیں دیکھ کر تو خوش ہو, ان لوگوں میں شمار فرما جن کے بارے میں تو فرماتے جو میرے ہیں تو گمراہ نہیں کر سکتا. ہمیں اپنے مقربین میں, محبوبین میں, محبین میں, متقین میں, یا العالمین صدیقین میں, صادقین میں شامل فرما. اللهم انا نسألك من خير ما سألك عبدك ونبيك حبيبك محمد صلى الله عليه وسلم, ونعوذ بك من شر ما استعاذك من عبدك ونبيك حبيبك محمد صلى الله عليه وسلم. انت المستعان ولا حول ولا قوه الا بك. سبحان ربك رب العزه عما يصفون, وسلام على المرسلين. جزاك الله.